यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। यातायात पूर्वाधार विकास लगायत सुरक्षा सुधार र रणनीतिक सड़क सञ्जालको विकास लगायतका क्षेत्रमा लगानीका लागि विश्व बैंकले करिब 54 अर्ब रूपियाँको आर्थिक सहयोग गर्ने। कास्कीको माछापुच्रे गाउँमा पहिरोले घर बगाउँदा 3 जनाको मृत्यु। पर्सी 4 गतेदेखि पुनः मनसून सक्रिय हुने भएकोले सतर्क रहन सबैमा गृह मन्त्रालयको आह्वान। र रसियाको गुप्तचर निकायले कोरोना भाइरस विरूद्धको खोप तयार पार्ने कार्यमा जुटेका अमेरिका क्यानाडा र बेलायतका अनुसन्धान केन्द्रबाट सूचना चोर्ने प्रयास भएको एक बेलायती संस्थाको आरोप। कास्कीको माछापुच्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। वडा नम्बर 8 को खोराको मुख स्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर पहिरोले बगाउँदा उहाँका 2 जना नाति 16 वर्षीय कुशल र 14 वर्षीय समीर तथा 16 वर्षीय नातिनी रेजिना विकको मृत्यु भएको वडा अध्यक्ष कृष्ण प्रसाद दवाड़ीले जानकारी दिनुभएको छ। सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले पहिरोमा पुरिएका 3 जनाको शव बाहिर निकालेका थिए। साउन 4 गतेदेखि पुनः मनसून सक्रिय हुने भएकोले सतर्क रहन सर्वसाधारणलाई आह्वान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग र जलस्रोत तथा सिंचाई विभागले संयुक्त रूपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचेत र सतर्क रहन जोखिमयुक्त ठाउँका बासिन्दालाई आह्वान गरेका छन्। नेपालमा मनसून शुरू भए यता बाढ़ी र पहिरोमा परि 101 जनाको ज्यान गइसकेको छ भने 51 जना बेपत्ता भएका छन्। घाइते 49 जना र 136 घर पूर्ण रूपमा क्षति भएको छ। मनसून शुरू भए यता परेको पानीले पहाड़ र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकोले नदी किनारा एवं बाढ़ी पहिरोको जोखिम हुने आसपासका घर परिवारहरूले उच्च सतर्कता अपनाउनु पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताउनु भएको छ। प्रवक्ता गौतमले राहत तथा उद्धारका लागि विपद व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई तैनात गरिनुको साथै सरकारी तथा गैर सरकारी निकायहरू, रेडक्रस कर्मीहरू तथा निजी क्षेत्र समेत तुरन्त परिचालित हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। नेपालमा साउन 4 गतेदेखि 8 गतेसम्म मनसून सक्रिय हुने अनुमान गरिएको हुँदा आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको 1149 तथा बाढ़ी र पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गर्न पनि आह्वान गरिएको छ। नेपाल सरकार र विश्व बैंक बीच 45 करोड़ अमेरिकी डलर करिब 54 अर्ब रूपियाँ बराबरको आर्थिक सहयोग सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ। उक्त सहयोगले नेपालको यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्दै रणनैतिक सड़क सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने अर्थ मन्त्रालयले जनाएको छ। उक्त आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको उपस्थितिमा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकको तर्फबाट मालदिव्स, नेपाल र श्रीलंका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भेसले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आयोजनाले सीमापार बजार लगायत सड़क सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढ़ावा दिँदै COVID-19 पश्चातको आर्थिक पुनर्स्थापनालाई सघाउने बताउनुभयो। अर्थमन्त्री खतिवड़ाले नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सड़क सञ्जाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो समावेशी र उच्च गुणस्तरीय पूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको जानकारी गराउनुभयो। सम्झौता अनुसार नागढुङ्गा नौबिसे मुगलिङ सड़क खण्डलाई सुधार गर्नुको साथै कमला ढल्केवर पथलया सड़कको स्तर उन्नति गर्दै 4 लेनको बनाउने उल्लेख छ। विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुको साथै कृषिजन्य निर्यातलाई प्रवर्धन गर्नका लागि आयोजनाले सीमा नाकाहरूमा पूर्वाधार सेवा सुविधा तथा सरसफाईमा ध्यान दिनेछ। COVID-19 महामारीका बीच आयोजनाले सीमा नाकाहरूमा वस्तु तथा मानिसहरूको जाँच गर्ने प्रक्रियाको सुधार गर्ने र सुरक्षित दूरी कायम गर्दै टाढाबाट काम गर्ने लगायतका कामकाजका विशेष प्रबन्धहरूको समेत विकास गर्नेछ। नेकपा स्थायी समितिको बैठक पार्टीका दुई अध्यक्षबीच छलफलका लागि थप समय चाहिने भएकोले पर्सि 4 गते दिउँसो 3 बजे बस्ने गरी आज स्थगित भएको छ। आज बिहान 11 बजे बोलाइएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल नसकिएको भन्दै आज दिउँसो 3 बजेका लागि सारिएको थियो। कोरोना संक्रमणको कारण गैराती सप्तरीको राजविराज नगरपालिका 6 का 73 वर्षीय व्यवसायी रामकृष्ण दासको मृत्यु भएको छ। धरानस्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गैराती उहाँको निधन भएको हो। ज्वरो तथा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएपछि उहाँलाई असार 30 गते धरानस्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। लमजुङको कोलासोथर गाउँपालिका 9 गिलुङ स्थित बुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कोला सुन्थर गाउँपालिका 6 स्थायी घर भएका ती युवक गत असार 31 गते बुटबलबाट घर गएकोमा अन्य जिल्लाबाट जाने व्यक्तिहरू अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने गाउँपालिकाको नियमअनुसार उनी हिजोदेखि क्वारेन्टाइनमा बसेका थिए। उक्त क्वारेन्टाइनमा मृतक युवक मात्र रहेकाले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भेरी अस्पताल नेपालगंजमा गरिएको पीसीआर परीक्षणमा आज 28 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार रोल्पाका 13 बर्दियाका 10 र दाङका 5 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा 21 जना पुरूष तथा 7 जना महिला रहेका छन्। वीरगंजको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज पर्साका थप 3 जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुनेहरूमा 2 युवतीसहित 3 जना रहेका छन्। संक्रमित हुनेमा पर्साको संखुवा पसौनी गाउँपालिकाका 22 वर्षीय 1 पुरूष र काठमाडौँ स्थायी ठेगाना भई वीरगंजमा कार्यरत 45 वर्षीय 1 महिला सहित वीरगंज श्रीपुरकी 18 वर्षीय युवती गरी 3 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गण्डकी प्रदेशमा आज थप 25 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका 13 जना पुरूष र 5 जना महिला तथा तनहुँको ब्यास नगरपालिकाका 3 जना पुरूष भानु नगरपालिकाका 2 जना र म्याग्दे गाउँपालिकाका 2 जना पुरूषमा संक्रमण पुष्टि भएको हो। यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या 1256 पुगेको छ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशमा 12 जना कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत दैलेख जुम्ला र चौरझारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा 12 जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या 1726 पुगेको छ। पर्वतमा थप 17 जना कोरोना संक्रमित निको भई आज डिस्चार्ज भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार 17 जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको हो। जिल्लाका कुल 94 जना संक्रमित मध्ये अब 6 जना मात्रै उपचारको क्रममा रहेका छन्। क्रियाशील पत्रकार महिला डब्लूडब्लूजेले आज काठमाडौँमा महिला पत्रकारहरूले COVID-19 को जटिल अवस्थामा पनि कार्यक्षेत्रमा खट्नुपर्ने भएकाले उनीहरूलाई सुरक्षित भएर काम गर्न आग्रह गरेको छ। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गेले पत्रकारहरूलाई कोरोना भाइरसबाट बस्न विशेष सतर्कता अप्नाउनु पर्ने बताउनुभयो। कार्यक्रममा महिला पत्रकारहरूलाई मास्क सेनिटाइजर पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिएको थियो। सिन्धुलीका 9 वटै स्थानीय तहमा सामुदायिक रेडियो पाठशाला कार्यक्रम सञ्चालन भइरहेको छ। कमलामाई नगरपालिका सिन्धुलीले उत्पादन गरेको कार्यक्रम विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि समेत नयाँ सिकाइको माध्यम भएको छ। सिन्धुलीबाट हाम्रा संवाददाता कमल सरला सुनारको रेडियो रिपोर्ट।
कमलामाई नगरपालिका सिन्धुलीले उत्पादन गरेको सामुदायिक रेडियो पाठशाला कार्यक्रम अहिले सिन्धुलीको 9 वटै स्थानीय तहका 14 वटा रेडियोबाट प्रसारण भइरहेको छ। ग्याङ्लेक गाउँपालिका 2 मावि हाइटारका विद्यार्थी मनिष खड्का कार्यक्रममा आफूलाई उपयोगी लागेको बताउनुहुन्छ। कमलामाई नगरपालिका 5 वरूण देवी खट्टरमा अध्ययनरत विद्यार्थी सृष्टि बुढाथोकीले पनि कार्यक्रम सुनेर लाभ लिएको बताउनुभयो।
रेडियो सुनिए सरहरूले भन्नुहुन्छ कार्य साथै गर्दै।
बाल बालिकाले फुर्सदको अधिकांश समय खेल्ने कुद्ने उफ्रने गरेर बिताउने भएकोले बाल बालिका सँगै बसेर निगरानी गरेको बताउनुहुन्छ अभिभावक विस्मिता खतिवडा।
केटाकेटी कुनै बेला खेल्न भुलिन्छ पढ्नु भन्ने गरेको।
कार्यक्रम उत्पादनको लागि नगरले 5 लाख बजेट विनियोजित गरेको बताएको छ। ग्रामीण बस्ती अनलाइनको पहुँच नपुगेको ठाउँहरूमा सामुदायिक रेडियो पाठशाला कार्यक्रम प्रभावकारी भएको बताउनुहुन्छ शिक्षक गीता राउत।
पढाइसँग जोडिरहने भन्नको लागि चाहिँ यो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको जस्तो लाग्छ। विद्यार्थीहरूले सुनेर राम्रो प्रतिक्रिया दिएका छन्।
शिक्षक मेघ भुजेलले पनि विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि प्रविधि मैत्री बनाएको बताउनुभयो।
हिजो हामी फेस टु फेस विद्यार्थीहरूलाई राखेर पढ्ने वातावरण थियो र त्योभन्दा अर्थोक हामीले जानेका थिएनौ, तर अहिले हामीलाई प्रविधि मैत्री पनि हुनुपर्छ भन्ने कुरा सिकाएको छ।
विद्यालय बन्द भएर घरमा नै बसेका बाल बालिका र उनीहरूको भविष्यलाई लिएर चिन्तित अभिभावकलाई वैकल्पिक प्रणालीको माध्यमबाट गरिएको सिकाइ सहजीकरणले केही राहत दिएको देखिन्छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
यो थियो हाम्रा सिन्धुली संवाददाता कमल सरला सुनवारले तयार पारेको रेडियो रिपोर्ट। आँपको रूखमा माकुराको जाला जस्तो देखिने रोगका कारण तराई क्षेत्रमा रूखहरू सुक्न थालेका छन्। आँप उत्पादन गरी मनग्गे आय आर्जन गर्दै आएका किसानलाई यसबाट ठूलो क्षति पुगेको छ। जनकपुरबाट हाम्रा संवाददाता अजय कुमार झाले तयार पारेको अर्को रेडियो रिपोर्ट।
आँपको रूखमा लाग्ने किराका कारणले रूख सुक्न थालेका छन्। धनुषाका औरही गाउँपालिका वडा नम्बर 6 चक्करका किसान चन्द्रशेखर अधिकारी।
किसानसँग त्यो टेक्निकल छैन, आँपको समस्या उत्तराईमा आउँछ।
रूखहरू सुक्न थालेपछि चिन्तित बनेका अर्का किसान गौरी मण्डल केवट।
आमै खाना पाउने छैन, मकराको जाल जस्तो लागेको छ, दिनानु दिन आँपको गाछ मर्नतिर गइराखेको छ।
बोटमा लागेको किराले रूख सुक्न थालेपछि किसानहरूलाई मात्र होइन आँप उत्पादनमा नकारात्मक असर पार्ने भएकाले रोगको शीघ्र उपचार आवश्यक रहेको छ। प्रदेश नम्बर 2 कृषि निर्देशनालयका निमित्त प्रमुख डाक्टर रतन कुमार झा।
प्राविधिक टोली खटाएको छ बुझ्नको लागि। जाल बढ्दै गयो भने सुक्नु स्वाभाविकै हो। जालो हटाएर अब अलिक पानी बन्द भएपछि एक राउन्ड त्यो किरालाई सर्भिलेन्स गरेर एकपल्ट स्प्रे गर्न हामीले रेकमेन्ड गरेका।
आँप उत्पादनको दृष्टिकोणले प्रदेश नम्बर 2 अग्रस्थानमा रहेकाले हाल यसमा देखिएको संकटको समाधान गरेर आँप को रुख बचाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
हजुर दर्शन।
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबु।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबु।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारत कोरोना भाइरस संक्रमण दर उच्च रहने तेस्रो राष्ट्र बनेको छ। महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या अमेरिकामा 37 लाख र ब्राजिलमा 20 लाख पार गर्दा भारतमा संक्रमितको संख्या 11 लाख पुग्न लागेको छ। अमेरिकामा हिजो एकै दिन 963 जनाले ज्यान गुमाउँदा मृतकको संख्या 141,200 पुग्न लागेको छ भने ब्राजिलमा 1,300 संख्याका व्यक्तिले ज्यान गुमाउँदा मृतकको संख्या 77,000 नागेको छ। भारतमा पछिल्लो 24 घण्टामा 680 जनाले ज्यान गुमाउँदा मृतकको संख्या 25,609 पुगेको छ। विश्वका प्राय सबै राष्ट्रमा देखा परेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,40,00,000 पुग्न लागेको छ भने संक्रमण निको हुनेको संख्या पनि 83 लाख पुग्न लागेको अवस्थामा विश्वभरमा गरी संक्रमणको कारण मृत्यु हुनेको संख्या भने 5,93,000 पुग्न लागेको छ। बेलायतको साइबर सुरक्षा केन्द्रले रसियाको सरकारी स्वामित्वमा रहेका साइबर गुप्तचरी संस्थाहरूले कोरोना भाइरस विरूद्धको भ्याक्सिन बनाउने कार्यमा जुटिरहेका बेलायत, क्यानाडा र अमेरिकाको अनुसन्धान केन्द्रबाट सूचना चोर्ने प्रयास भइरहेको तर्फ सचेत गराएको छ। सो संस्थाले रसियाले ह्याकरहरूको मद्दतमा महत्वपूर्ण सूचना चोर्ने प्रयास भएको समाचार सार्वजनिक गरे पनि सो कार्यमा संलग्न हुने संस्था वा व्यक्तिको विवरण भने दिएको छैन। सो समाचार सार्वजनिक भए लगत्तै रसियाले भने आरोपको खण्डन गरेको छ। युरोपेली नेताहरूले कोविड 19 पछि अर्थतन्त्र उकास्न 7 खर्ब 50 करोड़ युरोको राहत प्याकेज ल्याउने विषयमा छलफल गर्न आज बैठक गरेका छन्। आजको छलफलको मुख्य विषय सदस्य राष्ट्रहरूलाई ऋण कति र अनुदान कति दिने भन्ने रहेको छ। इटली स्पेन लगायतका राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई पुनर्जीवन दिन राहत प्याकेजलाई निकै महत्वको साथ हेरेका छन्। फ्रान्स र जर्मनीले 5 खर्ब युरो अनुदान र 2 खर्ब 50 करोड़ युरो ऋणका रूपमा दिन प्रस्ताव गरेका छन्। अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थ स्थल बनेको लिबिया संघर्षको विषयमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दिनुभएको प्रतिक्रियाका सम्बन्धमा राजधानी त्रिपोलीमा रहेको लिबियाको पश्चिमा समर्थन प्राप्त सरकारले कड़ा आपत्ति जनाएको छ। लिबिया संघर्षमा त्यहाँको पूर्वी भेगमा सक्रिय पूर्व सैनिक जनरल खालिफा हफ्तारको समूहलाई सघाइरहेको इजिप्टका राष्ट्रपति सिसीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको गतिविधिका कारण आफ्नो राष्ट्रिय सुरक्षालाई चुनौती देखिए आफ्नो देशले विद्रोही समूहलाई खुलेर साथ दिने घोषणा गर्नुभएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। यातायात पूर्वाधार विकास लगायत सुरक्षा सुधार र रणनीतिक सड़क सञ्जालको विकास लगायतका क्षेत्रमा लगानीका लागि विश्व ब्याङ्कले करिब 54 अर्ब रूपियाँको आर्थिक सहयोग गर्ने। कास्कीको माछापोछ्रे गाउँमा पहिरोले घर बगाउँदा 3 जनाको मृत्यु। पर्सी 4 गतेदेखि पुनः मनसून सक्रिय हुने भएकोले सतर्क रहन सबैमा आह्वान। र रसियाको गुप्तचर निकायले कोरोना भाइरस विरूद्धको खोप तयार पार्ने कार्यमा जुटेका अमेरिका क्यानाडा र बेलायतको अनुसन्धान केन्द्रबाट सूचना चोर्ने प्रयास भएको एक बेलायती संस्थाको आरोप। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।